नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सिधाकुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल्सिना। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। पहिले गाउँमा प्राय सबैका घरमा दुहुना भैँसी हुन्थ्यो। भैँसी कतिवटा छ र दूध कति दिन्छ भन्ने कुराले महत्व पाउँथ्यो। तर हिजो आज भैँसी पाल्ने क्रम विस्तारै घट्न थालेको छ। भैँसी पाल्ने क्रम हराउन थालेपछि किसानलाई यसतर्फ आकर्षित गर्न सरकारले काम गरिरहेको छ। आजको कार्यक्रममा हामी भैँसी पालनको अहिलेको अवस्था र अनुसन्धानको विषयमा कुरा गर्छौं। तर सबैभन्दा पहिले गाई भैँसीलाई लाग्ने थुनिलो रोग लक्षण र उपचार बारे कुरा गरौं। साथमा हुनुहुन्छ साथी सजना तिमल्सिना।
कल्चौडो सुन्निनु वा दूधको गुडमा फरक पर्ने अवस्थालाई थुनेलो भनिन्छ। पोथी जातका गाई, भैंसी, भेडा, बाख्रा, घोडा आदि सबै जसो जनावरलाई हुन सक्दछ। यो नेपालमा देखिने एउटा सामान्य रोग हो र खास गरी पशुहरू ब्याउने बित्तिकै देखिन्छ। थुनेलो रोग धेरै किसिमका जीवाणुहरूको कारणबाट हुन्छ। यदि गोठ थलोमा राम्रो सरसफाई भएको छैन भने जनावर ब्याएको समयमा विभिन्न किसिमका जीवाणुहरू कल्चौडोको थुनबाट प्रवेश गर्दछ। रोग लागिसकेपछि आर्थिक दृष्टिकोणले निकै घाटा हुन जान्छ र करिब 25% जति उत्पादन घटाउँदछ। थुनेलो रोग लागेको दूध मानिसले खाएमा जीवाणुको कारणबाट मानिसमा पनि अनेक किसिमका रोगहरू लाग्ने प्रबल सम्भावना हुन्छ। रोगको प्रमुख लक्षणहरू: ब्याएको वस्तुको कल्चौडो सुन्निनु, छुदा दुखेको अनुभव गर्नु र रातो हुनु, दूध नदिनु, कल्चौडो र थुन सारो हुनु, दूधको गुणस्तरमा ह्रास आउनु, दूधमा रगत मिसिएको रातो वा जमेको लेग्राहरू टुक्रा देखिनु। यदि उपचार गर्न ढिला भएमा भित्र पाक्दछ र पिप पनि आउँदछ। यदि थुन मात्रै सुन्निएको भए सुरुमा दूध राम्रो हुन्छ, तर थुन सुन्निएकाले दूध दुहन गाह्रो पर्दछ। अति तीव्र रूपमा भएमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने गर्दछन्। समयमा उपचार नभए थुन बन्द हुन्छ र दूध नआउने र पूरै कल्चौडो नै खत्तम हुने सम्भावना हुन्छ। रोग निदान र पहिचान: दुई तरिकाबाट यो रोगको निदान गर्न सकिन्छ। माथिका लक्षणको आधारमा दूधलाई प्रयोगशालामा परीक्षण गराएर सीएमटी टेस्ट गराउनुपर्छ। यसको उपचार के हुन सक्छ त? दूध बेला बेलामा सामान्य भन्दा धेरै पटक दुहुनु पर्दछ ताकि कल्चौडोमा पर्ने दबाव कम होस्। यदि दूध आएको छैन भने कीटाणु रहित पारेको थुनभित्र राख्ने नली, जसलाई टिन साइपन टिट क्यानुला भनिन्छ, थुनमा भित्र घुसाउने र भित्रिएको दूध सबै निकाल्ने। सबै दूध निकालेपछि क्यानुलालाई बाहिर निकाल्नु पर्दछ। कल्चौडो र थुनलाई बिहान बेलुका राम्रोसँग सेकिदिनुपर्छ। यदि दूध पानी जस्तो रगत मिसिएको र पिप जस्तो भएमा जीवाणुको कारणबाट थुनेलो भएको रहेछ भनी बुझ्नु पर्दछ। त्यस्तो अवस्थामा पशुलाई एन्टिबायोटिक सुई दिने, सबै दूध निखारेर मात्र औषधि थुनमा राख्नु पर्दछ। नसुन्निने, नदुख्ने सुई दिने र विभिन्न प्रकारका मलहम पाइन्छ, तीमध्ये कुनै एक लगाइदिनुपर्छ। त्यस्तो अवस्थामा पशुलाई राम्रो दाना पानी पनि दिनुपर्छ। ध्यान दिनुपर्ने कुराहरू: दूध दुहुने मान्छेले नङ नपाल्ने र हात सफा राख्नुपर्छ। दैनिक दूध दुहुनु भन्दा पहिले कल्चौडो सफा गर्नुपर्छ। प्राविधिकले दिएको सल्लाह पूर्णतया पालना गरी औषधिहरू प्रयोग गर्नुपर्छ। थुनेलो रोग लागेको थुन वा जनावरलाई अरू पशुहरू दुइसकेपछि मात्र दुहुने गर्नुपर्दछ। र दुहुनो पशुको गोठ सफा राख्नु पर्दछ।
यो थियो पशुमा लाग्ने थुनिलो रोग र ध्यान दिनुपर्ने विषयमा नार्कले दिएको सल्लाह। भैंसी पालनको विषयमा कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। लम्जुङ दुराडाँडा गाउँ विकास समिति वडा नम्बर 2 पुरानी डाईका 45 वर्षका लक्ष्मीकान्त नेपानेले भैंसी पालन गर्नुभएको छ। अहिले उहाँसँग 3 भैंसी छन्। 7 सहयोग पाएमा व्यावसायिक रूपमै भैंसी पालन गर्ने उहाँको योजना छ। सुनौ लम्जुङ सहकर्मी श्याम शीतल परियारले किसान नेपानीसँग गर्नुभएको कुराकानी।
हजुरलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
भैंसी पालक कृषक हुनुहुन्छ, अहिले कति संख्यामा तपाईँले भैंसी पाल्नु भएको छ?
अहिले भैंसी सानो ठुला गरी 3 मात्रै छ। अहिले भैंसीको सिजन पनि होइन, अफ सिजन हो, घाँस छैन, त्यसपछि धेरै भैंसी पाल्न चाहिँ अलिअलि चुनौती छ।
कुन जातको चाहिँ भैंसी पाल्नु भएको छ तपाईँले?
हाम्रोतिर मैले अहिले पालेको चाहिँ नि के गुजराती क्रस भन्छ, गुजराती क्रस 2 भैँसी छ।
यसको विशेषता के हुँदो रहेछ? जुन स्थानीय जातको भैँसीमा भन्दा यसमा के फरक विशेषता के छ?
स्थानीय जातको भैँसीले भन्दा यो गुजराती जातको भैँसीले चाहिँ दुध बढी दिन्छ र गुजरातीलाई यहाँको लोकल राँगो क्रस गरायो भने अथवा यहाँको लोकललाई गुजरातीको चाहिँ क्रस राँगो क्रस गरायो भने यहाँको हावा पनि सुहाउँदो हुन्छ अनि चरा फुकाएर चराउन पनि सक्ने खालको हुन्छ त्यो, अनि दुधमा फ्याट बढी आउँछ यो क्रसमा। हाम्रोमा दुधको बजार नभइकन प्रशस्त नभएको हामी गाउँमा बस्ने भएको हुँदा त्यो फ्याटबाट हामी घिउ निकालेर घिउ बिक्री वितरण गरेर पनि भैँसी पालनबाट आमदानी गर्न सक्ने अवस्था हो।
कति परिमाणमा चाहिँ तपाईँको दुध उत्पादन भइरहेको छ अहिले त्यतिखेर?
अहिले सुक्खा सिजन हो र अहिले भैँसी बाली गएको अवस्था पनि छन्। 2 भैँसी र अर्को नयाँ भैँसी थप्ने अवस्थामा छैन। मेरो भैँसी चाहिँ 2 भैँसी लैनु भएको बेलामा चाहिँ नै दिनमा 10-12 मानासम्म दुध साँझमा हुन्छ, साँझको 10-12 मान।
भैँसी पालक कृषकहरूले दुध बेच्दा र घिउ बेच्दामा चाहिँ आमदानीकै दृष्टिले कुनमा बढी फाइदा हुन्छ?
होइन, अब डेरीमा दुध बेच्ने हो, नियमित साँझ बिहानकै दुध बेच्न पाइन्छ भनेदेखि दुध बेचेर पनि फाइदा हुन्छ, नभएको छैन। तर हामी ग्रामीण भेगमा बस्दा चाहिँ नै घिउबाट पनि हामीले चाहिँ फाइदै लिएकै छौँ, किनभने आखिर हामीले बेचेको दुधबाट पनि त फ्याट निकालेर डेरीहरूले मार्जिन खाइरहेको अवस्था छ। त्यो अवस्थामा चाहिँ नै राम्रोसँग क्रिम काटेरै दुध बेच्न सक्यो भने, घिउ बेच्न सक्यो भने दुधबाट भन्दा घिउबाट राम्रो आमदानी हुन्छ।
पछिल्लो समयमा कृषकहरू चाहिँ गाई पालन व्यवसायतर्फ आकर्षित भएको, तर भैँसी पालन व्यवसायमा किन तानिन नसकेका होलान्?
यसो छ, भैँसी पालन व्यवसाय भन्दा गाई पालन व्यवसायमा गाई धेरै दुध दिन्छ, डेरीहरूले चाहिँ दुध लिँदा सजिलो भएको हुँदा चाहिँ नि गाईतिर आकर्षित भएका हुन्। मेरो बुझाइमा चाहिँ मलाई चाहिँ नि गाईको दुध भन्दा भैँसीको दुध नै बढी चाहिँ नि फाइदा हुन्छ जस्तो लाग्छ। अब हामी गाउँमा बस्दा खाने मान्छेहरूलाई अब विभिन्न किसिमका रोगहरू, डायबिटिज जस्ता होइन, ग्यास्ट्रिक जस्ता रोगहरूको कारणले चाहिँ नै फ्याट भएको दुध खान नहुने भएको हुँदा पनि गाईको बजार चाहिँ गाईको दुधको बजार पाइएको हो, नम्बर 1। र एउटा गाई भनेको लहर पनि हो। गाई पाल्ने मान्छेले 8-10 वर्ष पालेदेखि निरन्तर पालेको अवस्था चाहिँ मैले हाम्रो बुझाइमा मैले लम्जुङको रिपोर्ट चाहिँ पाएको छैन। भैँसी त हाम्रो जिजुबाजेले पालेदेखि पालिरहेका छौँ होइन,
त्यसले अझै व्यावसायिक रूपमा चाहिँ फड्को मार्न नसकेको अवस्था हो।
त्यो चाहिँ एउटा प्रविधि र जानकारीको पनि अभाव छ, किनभने हामी लोकल भैँसीहरू चराएर बाँधिरहे पालिरहेको अवस्था हो अधिकांश किसानहरूले चाहिँ नि होइन। कमसेकम गाई पाल्ने किसानहरू जस्तै अलिकति ट्रेनिङ लिएर त्यसरी अगाडि बढ्न सक्यो भैँसीलाई मात्रै ध्यान दिएर भनेदेखि हुन्छ। र अहिले के छ भने भैँसी भन्ने बित्तिकै परम्परागत पाले जस्तै बाजेले नि पाले थिए, बाउले नि पाले थिए भन्ने त्यसलाई पुरै समय नदिएर चाहिँ नि पनि भैँसीबाट राम्रो चाहिँ व्यावसायिक आमदानी गर्न नसकेको अवस्था जस्तो लाग्छ मलाई।
आम भैँसी पाला कृषकहरूको साझा समस्या के हो?
भैँसी पालक कृषकहरू साझा समस्या, मैले एउटा तालिम पनि लिएको थिएँ, व्यवसायिक गाई भैँसी पालन तालिम भनेर 7 क्षेत्रीय स्तरको पोखरामा गएर लिएको हो, जिल्ला पशु विकास कार्यालयको चाहिँ सिफारिसमा। मैले त्यहाँबाट के बुझेँ भन्नुहुन्छ भने हामीले अहिलेसम्म गाई भैँसीलाई जति पालेका वस्तुहरूलाई खुवाउने खाना र दाना नै हामीले एकदम वेस्टेज माल मात्रै खुवाएका रहेछौँ। घरमा आफूले खाना बढी भएको अन्न होइन, खेत बाहिरलाई अल्झाएको घाँसलाई झारलाई घाँसको रूपमा खुवाएका रहेछौँ। र जबसम्म गाई भैँसी पाल्ने किसानहरूले घाँस खेती गर्दैन होइन, त्यो बेलासम्म चाहिँ गाई वा भैँसी पालनबाट चाहिँ पुरै व्यवसाय फाइदा लिन सकिँदैन भन्ने चाहिँ मेरो बुझाइ आएको छ अहिले।
यो भैँसी पालन कृषक भैँसी पालक कृषकहरूलाई सम्बन्धित निकायहरूले चाहिँ साथ सहयोग दिएनन् भन्ने गुनासोहरू आउँछन्, तपाईँ यो कुरालाई स्वीकार्नुहुन्छ?
सबै कुरा स्वीकार्न त समस्या नै होला, चुनौती पनि त्यहाँ पनि छन्, किनभने भैँसी कति पाल्नेलाई सहयोग गर्ने भन्ने कुरा पनि होला, सरकारको नि आफ्नो नीति तथा कार्यक्रमहरू हुन्छ होला।
त्यो भैँसी पाल्ने आकर्षण बढाउने तर्फ पनि राज्यको ध्यान जानुपर्ने होला नि त।
एकदमै पर्ने हो। गत वर्ष जस्तै तपाईँले भने जस्तै क्वेसन गरे जस्तै के सवाल थियो भने मैले लमजुङ जीवीसम्म जिल्ला पशु सेवा कार्यालयमा गएर बुझ्दा गत वर्ष तपाईँको 71-72 के थियो भने पाँचवटा भैँसी पालेछ भने वयस्क पाँचवटा भैँसी पालेछ भने 2,00,000 रुपियाँ अनुदान दिने भन्ने एउटा कार्यक्रम थियो। मैले व्यावसायिक तालिम लिएर फर्केर आइसके पछाडि म त्यो चाहिँ अब 5 भैँसी पाल्छु र त्यो 2,00,000 रुपियाँ पनि लिन्छु, आखिर गोठ बनाउनु भन्छ, घाँस व्यवस्थापन गर्नुहुन्छ भन्ने सोचेर मैले यो वर्ष आफ्नो कार्यक्रम बनाएको थिएँ। तर यो वर्ष चाहिँ पशु सेवा कार्यालयले चाहिँ नि त्यो कार्यक्रम रोकेछ फेरि होइन। अब किसानहरूलाई सरकारी नीति पनि कस्तो छ भने किसानहरूलाई चाहिँ एक किसिमको ट्रेन दिन्छ, किसानलाई त्यो बुझ्न समय लाग्छ, गाउँमा बसेका छन् बुझ्न समय लाग्छ, बल्ल बल्ल बुझिसकेर अब त यो ठिक रहेछ भनेर किसान कार्यालयतिर जान्छ, नीति परिवर्तन भइसकेको हुन्छ कि फेरि, यसले गर्दा पनि अलिकति चुनौती भएको छ। र सरकारले पनि र जिल्ला पशु विकास कार्यालयले सम्बन्धित निकायले पनि गाई पालनलाई मात्रै बढी प्रोत्साहन दिँदा दिँदै पनि मैले तालिम लिँदा बुझे अनुसार चाहिँ नेपालको परिवेशमा कुल दूध उत्पादनको चाहिँ 82% दूध अहिले पनि भैँसीको दूधले नै ओगटेको छ अरे। हुँदाहुँदै पनि सरकारले चाहिँ खालि गाई पालक भनेको हुँदा चाहिँ भैँसी पालक किसानहरूलाई पनि सरकारले के सोचिदिनुपर्छ भन्ने चाहिँ मेरो बुझाइ।
भैँसी पालनमा तपाईँले लामो अनुभव पनि बटुल्नु भएको छ, विभिन्न तालिमहरू पनि लिनु भएको रहेछ। यो भैँसी पाल्न चाहने कृषक र पालेका कृषकहरूले चाहिँ के कुरामा ध्यान दिनुपर्ने रहेछ?
सबैभन्दा बढी ध्यान दिनुपर्ने त पशुको खानपान बसाइलाई नै हो, किनभने अब अहिले चाहिँ हामीले कस्तो ठाउँमा पशुलाई राखेका छौँ, कस्तो कुरा खुवाइरहेका छौँ, उसलाई बस्दा आराम भएन भनेदेखि उसले जति दुध दिनुपर्ने दिँदो रहेनछ, उसलाई खाँदा पोसिलो कुरा दिएन भनेदेखि उसले जति दुध दिनुपर्ने हो दिँदो रहेनछ। अहिले विभिन्न किसिमका घाँसहरू चाहिँ अब सरकारले चाहिँ उत्पादन गराएछ, विज्ञापन गराएछ, तर स्याम्पलको रूपबाट 2-4 बिरुवा मात्रै दिन्छ होइन, कमसेकम एउटा सरकारले पनि एउटा पकेट क्षेत्र बनाएर कमसेकम त्यहाँका 8-10 किसानहरूलाई मोटिभेसन गरेर त्यही चाहिँ नै अलिकति फोकस गरेर एउटा इक्जाम्पल नमुनाको रूपबाट प्रदर्शन गर्न सक्यो भने मात्रै अरूले त देखेर जान्ने हुन्छन् जस्तो मलाई लाग्छ।
र अन्त्यमा अब तपाईँको योजना चाहिँ के छ?
अब मेरो योजना चाहिँ अब मैले पशु सेवा कार्यालयसँग निरन्तर सम्पर्कमा छु, म हिजो पनि सदरमुकाम गएको थिएँ, पशु विकास कार्यालयसँग मैले सम्पर्क गरिरहेको छु। र मैले अब म पढाइलाई छोडेर जागिरलाई छोडेर नखाएर पनि अब म सायद 2 वर्षभित्रमा मसँग 5 भन्दा बढी भैँसी हुनेछन् र मसँग म भैँसी नै पाल्छु, मलाई गाई भन्दा भैँसी नै मनपर्छ।
त्यो आकर्षण किन भयो तपाईँलाई गाई छोडेर भैँसी नै पाल्नुपर्छ भन्ने चाहिँ त्यो प्रेरणा गयो?
यसो त गाईलाई बाँझोपना आएपछि र गाईको बुढेउली अवस्थामा के गर्ने भन्ने समस्या छ एउटा, अर्को गाई ब्याएर बाछो पायो भनेदेखि अहिले पनि बाछोलाई ठहरै रुखालाई बाँधेर मार्नुपर्ने हुन्छ होइन, न कि भैँसीले पाडो पाएछ भने पाडीको नै राम्रो मूल्य छ कि होइन, बकेर्न पाडा लैन पाडा पनि बेच्न सकिन्छ भैँसीको चाहिँ नि। गाईको चाहिँ दुर्बल पक्ष भनेको वेस्टेज भइसकेपछि गाई बुढो भए पछाडि के गर्ने र बाछो जन्मियो भने के गर्ने, सबैभन्दा ठुलो चुनौती त्यो हो। र भैँसीको त पाडी पाए माउ हुन्छ, पाडो पाए पैसा हुन्छ होइन, अहिलेका किसानहरू भैँसी पालेर चाहिँ पाडी पाउन भन्दा पाडो पाइदिए खुसी हुन्थे भन्ने चाहिँ पक्ष हो। र मैले पनि अब आफ्नो उमेरलाई केटाकेटी पढाउनको लागि घरमा बस्न पाइने, परिवारसँग बस्न पाइने होइन, सबैभन्दा ठुलो सुख भनेको त आफ्नो श्रीमान श्रीमती आफ्नो बच्चा बच्चीसँगै बस्न पाउने नै ठुलो कुरा हो। र मैले 2 अगाडि चाहिँ 14-15 रोपनी जग्गा पनि खरिद गरेको छु लोनमा गरेर, कृषि विकास ब्याङ्कबाट लोन लिएर त्यो 15 रोपनी जग्गामा चाहिँ अहिले यो वर्ष 2 रोपनी जग्गालाई चाहिँ पुरै घाँस गर्ने कार्यक्रम छ। मलाई चोइस नेपालले पनि सहयोग गरेको छ र अहिले मलाई चोइस नेपालले पनि गोठ बनाउन सहयोग गर्यो 35,000 रुपियाँ, र मैले गोठ बनाएको छु आधुनिक गोठ। र पशु सेवा कार्यालयसँग मेरो निवेदन छ, भूकम्प पीडित हो म, रातो कार्ड छ, अब त्यो आएछ भने म थप 2 भैँसीको लागि गोठ बनाएर, अहिले 3 लागि बनाएको छ, 2 भैँसीलाई गोठ तयार गरेपछि अनि म कुनै दात्री निकायसँग गर्छ मसँग गोठ छ भैँसी दिन्छु भने पाल्छु भनेर चाहिँ हात थाप्नेवाला छु, मसँग जग्गा छ भनेर मेरो योजना चाहिँ भविष्यमा भैँसी पालक किसान भएर देखिने चाहिँ रहर छ।
भैँसी पालक किसान लम्जुङ दुराडाँडाका लक्ष्मीकान्त नै उपाने, तर धेरै किसान भैँसी पालन छाडेर अरू व्यवसायमा लागेका छन्। भैँसी पालनतर्फ आकर्षण बढाउन सरकारले काम पनि गरिरहेको छ। यसै विषयमा कुरा गर्न अहिले हामीसँग हुनुहुन्छ सुनसरी तररामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रमका संयोजक रामोली शाह। रामोली शाहजी, तपाईँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
अहिले किसान बिस्तारै भैँसी पालन व्यवसायतिर आकर्षण त्यति नभइरहेको अवस्थामा तपाईँहरूले यहाँ अनुसन्धानको कार्यक्रम गरिरहनु भएको छ है, अलिकति भन्नुहोस् न तपाईँहरूले के गरिरहनु भएको छ अहिले भैँसीको क्षेत्रमा, चाहिँ भैँसी अनुसन्धान कार्यक्रममा के काम गरिरहनु भएको छ?
अब अनुसन्धान केन्द्रले अब देशको जुन अवस्था छ, जुन हाम्रो पशुपालनमा जुन भैँसी अहिले प्रमुख र यसले दूध र मासुमा, दूध त यसले 70% जति यसले नेपालको जति उत्पादन छ त्यसमा यसले योगदान भैँसीले गरेको देखिन्छ डाटाले भने, तपाईँको मासुमा 65% मासुकोबाट पनि योगदान। अहिले जुन किसानहरू जुन अहिले भैँसी मासुको लागि जुन राङ्गो पालन जुन मा आकर्षित भएको देखिन्छ त्यसलाई र हामीलाई यो भैँसीलाई कसरी विकास गर्ने त, र जुन अहिले घट्ने जुन 70 लाखबाट अहिले 50 लाखमा झरिसकेका छ जुन भैँसी संख्या, दिन प्रतिदिन जुन घट्ने क्रम छ त्यसलाई अब यसलाई नीति बनाएर नै अब सरकारले यसलाई अब कसरी हामीले अब के टेक्नोलोजीहरू उपलब्ध गराउने किसानलाई कि त्यहाँ कि त्यो सस्टेन होस्, त्यो अहिले मासुमा जुन माउहरू काटिएर जाँदै गरेका छ नि, र त्यो मेजर समस्या भनेको त्यो ऊ हुने टाइममा नभ्याउने र त्यसले गर्दा अलि बाँझो देखाउने बित्तिकै बाँझो पनि देखाउँदै मासुको भाव मार्केटमा राम्रो भएकोले त्यो मासुमा बेचिहाल्ने जुन छ त्यसलाई सकभर अब हाम्रो के छ प्रविधि त त्यसलाई कसरी त्यो ब्याउने के कारणले त्यो ढिलो ब्याउँछ र त्यसलाई हामीले अब अहिले जुन जति चरण क्षेत्रहरू थियो मेन भैँसीहरू हाम्रो किसान दाजुभाइले चराएर पाल्ने गर्ने जुन सिस्टम थियो त चरण क्षेत्रको अभाव हुँदै गएकोले यसले ठूलो असर गरेको छ अरूभन्दा पनि, र मार्केट मासुको डिमान्ड र जुन छ नि त्यो अहिले बजारमा हाम्रो र जुन इन्ट्रेस्ट मासु खाने हामी जुन राङ्गोको मासुलाई अलिकता मन पराइदिएकोले हाम्रो इन्ट्रेस्ट बढ्दै गएको छ मासु खानमा र यसको मार्केट भ्यालु धेरै अलिक बढ्दै गएको
उत्पादनको लागि चाहिँ भैँसी पाल्ने संख्या घट्दै राङ्गो मासुको लागि चाहिँ राङ्गो पालनको संख्या बढ्दै हो,
होइन दुइटैमा आकर्षित त छ दुइटैमा छ, तर हामीले त्यसलाई माउलाई अलि व्यवस्थित गर्न सकेका छैन किनकि यो ठूलो एनिमल भएकोले भैँसी अलि हाइली डाइजेस्ट गर्ने यसलाई बढी खाना चाहिने भएकोले अब पहिला हामीले चरणकै क्षेत्रमा चराएरै अब यसलाई पालेर परालहरू खुवाएर पाल्ने गरेका थियो त अहिले चरण हरियो नभएकोले उसले उसको जुन रिक्वायरमेन्ट डाइटको रिक्वायरमेन्ट छ त्यही पूरा हुन सकेन, अनि त्यसले गर्दा के भयो त त्यो बाझो हुने जाने होइन त्यो इन्फर्टिलिटीको प्रब्लमहरू देखाउने र त्यो अब किसानलाई त अब किन बाझो राखिराख्ने भने मासुमा यत्रो पैसा आइरहेछ उसले फ्याट बेचिदिने, तर यसले इन टोटलमा गएर के भयो त हाम्रो जुन पपुलेसन छ त्यही डिक्रिज हुँदै गयो र अहिले भैँसीको त्यसले गर्दा के भयो त यसलाई हामीले अब कसरी यसबाट बढीभन्दा बढी फाइदा लिन सकिन्छ र यसलाई अब कम लागत कम गर्नु भन्दा लागत त कम गर्नलाई त अब त्यही हो हामीले अब त्यो फरेज बेसमा जानुपर्ने हुन्छ, त्यसको लागि हाम्रो किसान दाजुभाइले अलिकता त्यो घाँसपात लगाएर त्यसलाई हामी जस्तै त्यसलाई खानपानमा व्यवस्था गर्न सक्यौँ भने त्यसबाट हामीले राम्रो फाइदा लिन सकिन्छ जस्तो हामीलाई लाग्छ, र हामीले त्यसमा काम पनि गरिरहेछौँ के खुवाउने, कुन घाँस कति खुवाउने, वर्षैभरि कसरी घाँसपात उत्पादन गरेर त्यसलाई पुर्याउन सकिन्छ त्यो टेक्नोलोजी हामीहरूले विकास गरिरहेछौँ। त्यो
किसान
आहाराको कुरालाई बढी जोड, अरू त ट्रिटमेन्ट त पछाडि आयो तर त्यो आहाराको कुरा र अब प्रिभेन्टिभ अब ट्रिटमेन्टहरू छ जस्तै भ्याक्सिनेसन डिवर्मिङ यी कुराहरूलाई हामीले ख्याल गर्न टाइममा गर्न सक्यौँ भने त हामीलाई लाग्छ कि हामी यसबाट बढीभन्दा बढी फाइदा लिन सक्छौँ।
आहाराकै कुरा गर्दा तपाईँहरूको अनुसन्धानले अहिलेसम्म चाहिँ के देखाएको छ, कस्तो खालको आहारा चाहिँ भइदियो भने किसानको आकर्षण भैँसीमा अहिलेको भन्दा बढी हुन्थ्यो?
अब यस्तो छ हामीले आहारालाई अब भैँसीलाई हामीले त्यतिकै अब परालको भरमा राखेर भएन, आहारा हामीलाई हामी जस्तै न्युट्रिसनहरू प्रोटिन भाइटामिन्सहरू चाहिने होइन मिनरल सबै चाहिने त्यही किसिमको त्यो भैँसीलाई पनि त्यो दानामा आदि हामीले जोर गर्न सक्यौँ भने जस्तै अब हामीले एउटा 100 किलोको एनिमललाई कम्तीमा 3 किलो जति उसको रिक्वायरमेन्ट हुन्छ 3 केजी घाँस पराल दाना मिलाएर, जस्तै अब जेनरली हाम्रो भैँसीहरू 400-500 किलोको हुन्छ, त्यसलाई हामीले कम्तीमा अब 500 × 3 ले गरेर 15 किलो भयो भने हामीले त्यो 15 किलोबाट कम्तीमा 25% 20-30% बीचमा हामीले अब दुना छ भने अलिक 30% दिने अलिक कम दुना छ अब मासुकेले त 20% पनि काम चल्छ र 20% भनेको 3 किलो जति दाना र बाँकी घाँस र 70% जति त्यो भागबाट हामीले तपाईँको घाँसतिर जोर गर्यो भने अलिक घाँस राम्ररी खुवाउन सक्यो भने त दाना कम खुवाए पनि हुन्छ तर अब परालकै भरमा जोर गर्यो भने त अनि घाँसमा बढी दानामा बढी जोर गर्नुपर्ने हुन्छ र यो अब हामीले के भन्न खोजेको छ किसान दाजुभाइहरूलाई कि कम्तीमा दाना हामी आफै पनि बनाउन सक्छौ जस्तै मकै छ चोकर छ एक भाग हामीले अन्न भाग राख्ने होइन एक भाग हामीले तपाईँको त्यो खली पिना हुन्छ नि पिना राख्ने र एक भाग तपाईँको अब यो चोकर सोकर राखेर मिसाएर र एक प्रतिशत जति नुन 1 किलो दुन 100 किलो दाना बनाउँदा त्यसरी हामीले दानाहरू पनि बनाएर अलि खुवाउन सक्यौँ भने जस्तै अहिले के छ तपाईँको हामीले गाईहरूलाई पनि खुवाउँदा चोकर र त्यो पिठोहरू अहिले खुवाउने अलिकता बढेको छ जुन अलि त्यो विकासे गाईहरू ल्याएर जुन किसान दाजुभाइले तर अलि बढी पपुलर भइसकेका छैन यो अलिकता दानातिर बढी जोर गर्ने त्यसमा अब 1 किलो जति 100 किलो दाना छ भने 100 किलो दाना बनाउँदै 1 किलो जति नुन पनि हालिदिएर हामीले त्यसलाई खुवाउन सक्यौँ भने र त्यो पिनालाई पनि 100 किलोमा कम्तीमा 30-35 किलोको रेसियोमा हामीले खुवाउनु पर्ने हुन्छ र त्यसलाई मिसाएर हामीले घाँस परालसँग खुवायो भने त हामीलाई लाग्दैन कि यो समस्या आउँछ यो दिन प्रतिदिन निराकरण हुँदै जान्छ
तपाईँ आराको कुरा एउटा गर्नु अर्को चाहिँ तपाईँले भन्नुभएको थियो आकार साइज नै ठुलो भैँसीको साइज ठुलो हुनाले अपाल्नलाई पनि अप्ठ्यारो भएको कारणले गर्दाखेरि किसानको आकर्षण घटेको हुन सक्ला र तपाईँहरूको फार्ममा हेर्दाखेरि मुर्रा जातको भैँसी हामीले हेऱ्यौँ त्यो चाहिँ सामान्यतया यो एभरेज साइज हो कि अलि सानो हो के हो तपाईँहरूको
एभरेज साइज हो यो त अब 450-450 किलोको हुन्छ तपाईँको
यही जातको पाल्दाखेरि किसानले फाइदा लिन सक्छन्
अहिले त यो त नेपालमा तपाईँको तराई बेल्टमा खास गरेर तराई र मिड हिलमा तपाईँको भनौँ न तराई त्यो अहिले मुर्राले नै तपाईँको ढाकेको छ र अहिले हाम्रो यो देशमा अब नेपाली मुर्रा भने पनि भोयालाई किनकि अब जमानादेखि यो नेपालमै अब जन्मिँदै अब होइन जेनेरेसन बाई जेनेरेसन यो फैल्दै गएको छ पहिला त बाहिरीबाट आएको होला इन्डियाबाट तर अहिले त यो नेपाली मुर्रा भने पनि हामीले नामाकरण गरे हुन्छ हजुर यो हजुर हजुर यो त अब नेपालकै भैँसी भने पनि भयो किनकि अब यत्रो वर्ष भइसक्यो पछाडि यो सस्टेन गरिसक्यो र हाम्रो लागि यो हावापानीको लागि उपयुक्त पनि देखिएकोले मुर्रा अहिले राम्रै मानिएको छ
अघि तपाईँले भन्नु पनि एउटा चाहिँ मासु उत्पादन अर्को दुध उत्पादनको हिसाबले हाम्रो किसानहरूको चाहिँ अघि तपाईँले भने चाहिँ समस्या के छ भने दुध दुन्जेल चाहिँ दुधको लागि पाल्ने त्यसपछि दुध दिन छोडेपछि अथवा चाहिँ पाल्न झन्झट लागेपछि मासुको लागि बेचिदिने त्यो चलन छ नि यो मासुको लागि मात्रै पाल्ने र दुधको लागि मात्रै पाल्ने त्यो किसानले बुझ्नुपर्ने कति खाँचो छ
होइन अब हामी मासुको लागि पाल्ने हो भने किसानलाई त एकदम जरुरी छ कि के उद्देश्यले हामी पाल्ने त्यो त पहिला आइडेन्टिफाई पहिला हाम्रो ऊ हुनु पर्यो किनकि त्यही हिसाबको ट्रिटमेन्ट हामीले गर्नुपर्ने हुन्छ त्यस पछाडिको दाना पानी स्याहार त्यही एजको एनिमल लिनु पर्यो किनकि हामीले अहिले हेर्या होला जस्तै ब्रोइलर पालन हामी कुखुरामा गर्छौँ होइन सानो एक दिनको चल्ला ल्याएर त्यही किसिमको डाइट दिएर 1.5 महिनामै 2 महिनामा त्यसलाई 4 किलोको बनाएर बेच्ने गरे त्यस्तै हो ब्रोइलर हामीले भैँसीलाई ब्रोइलर भैँसी किन नबनाउने त त्यसलाई त्यही किसिमको दाना दियौँ भने त्यो ब्रोइलर भैँसी त छिटो बढेर तपाईँको मासुको लागि त हामी तयार गरेर बेच्न सक्छौँ त्यसबाट फाइदा लिन सक्छौँ
अब त्यो कुरा किसानले सुरु गरेका
छन् अहिले किसानले सुरु गरिसकेका छ किनकि राङ्गो पालन अहिले के छ राङ्गोको त्यति अब खेतीपातीमा युज देखिएन कतै पहिला त जोत्ने गाह्रो तान्नेमा युज भइरहेको थियो धेरै जसो अब ट्र्याक्टर धेरै भइसकेपछि अब यसको कामहरू अब बिस्तारै त्यो हराउँदै गएको छ अहिले त त्यो राङ्गोहरू के भएको छ अलिकता बुझ्ने अलि जान्ने किसानहरूले अहिले कलेक्सन गरेर तपाईँको अलि सस्तोमा पनि पाउँछ होइन त्यो त धेरै महँगो पनि पर्दैन अनि सस्तोमा ल्याएर 400-500 हजारमा यसो किनेर ल्याएर अब 6 महिना अथवा बढी दिनको अब माउ पारेर दुध छोडेपछि त दिने हो एक वर्षको बच्चा ल्याएर हामीले 8 महिना जति पाल्न सक्यौँ भने त्यसलाई कम्तीमा 3 गुणा बढाउन सकिन्छ जस्तै 100 किलोको छ भने ऊ 300 किलो हुन जान्छ अझै राम्ररी स्याहार गर्न सक्यो भने हामीले त यहाँ 200 को पाल्या थियो यहाँ 400 सम्म पुग्यो 6 महिनामा त त्यसलाई राम्ररी स्याहार सुसार गर्न सक्यो भन्ने त हामीले त्यसबाट अहिले अरे मार्केट पनि राम्रो छ अहिले अब 300 रुपैयाँ किलो मासु बिकिरहेछ मार्केटमा भने त अहिले अब यो धेरै फाइदा हामी यसबाट लिन सक्छौँ।
अब जस किसानलाई केही उसमा कुरा गर्दाखेरि किसानले चाहिँ अहिले दूध उत्पादनको हिसाबले पनि भैँसी पाल्नुपर्ने खाँचो छ किनकि देशमा अझै पनि दूधमा आत्मनिर्भर हुन सकिरहेको छैन, मासुमा पनि आत्मनिर्भर हुन सकिरहेको छैन, होइन दूधमा पनि ध्यान दिएर पाल्नुपर्ने भयो मासुमा पनि ध्यान दिएर पाल्नुपर्ने भयो, दुइटैमा फाइदा छ होइन त, हामीले पाल्न सक्यौँ भने दुइटैमा भैँसीलाई प्रयोग गर्न सकिने भयो भने फाइदा
अब दुइटैलाई दुइटैमा फाइदा छ किन भैँसी नै यस्तो छ पशु वस्तु कि यसलाई हामीले दूधको लागि पनि बढी उत्पादन लिन सकिने र यसबाट बढी लाभ लिन सकिन्छ भन्ने लास्टमा गएर अब बुढो भएपछि यसलाई मासुमा पनि कल गरेर यसबाट मासु धेरै फाइदा लिन सकिन्छ तर अरू उसमा छैन दुइटै डबल पर्पजको छैन तर भैँसी त्यसैले हामीले के भन्छौँ कि किसान दाजुभाइहरूले भैँसी पाल्नुभयो भने यसबाट डबल फाइदा तपाईँको नोक्सानी लास्टमा गएर पनि नोक्सानी हुँदैन किनकि हामीले अब ब्रिडिङ उसको होइन दुध दिने अवस्था कम भए पनि मासुबाट पनि त्यसबाट मनङ्गै आमदानी हामी लिन सक्छौँ।
दाजु जस्तो अब हाम्रो किसानले के कुरामा अहिले बढी ध्यान दिनुपर्ने खाँचो छ, एउटा त आहाराको कुरा तपाईँले गरिहाल्नु भयो होइन, अर्को के कुरामा चाहिँ भैँसी पाल्दाखेरि किसानले ध्यान नदिई नहुने कुरा अर्को के हो?
अब यस्तो छ यो जीवित अब भनौँ जीवित त घाँसपात पनि छ तर यो पशु वस्तुहरू अनि हामी जस्तै हामी पनि त जनावरमै आउँछौँ त्यो हाम्रो उसमै आउने भएकोले यसलाई तपाईँको सबै कुरा जस्तै अब उसको खोर दाना पानी पानी पनि स्वच्छ पानी त्यस पछाडि तपाईँको उपचारहरू अब सुरुमै हामीले त्यसलाई जुन हामी जस्तै हाम्रो नानीहरूलाई सानैदेखि हामी भ्याक्सिनेसन गर्ने होइन जुन छ नि खोपहरू दिने गरेका छौँ त्यस्तै पशुहरूमा पनि खोपहरू आउँछ त्यसलाई हामीले टाइम टाइममा खोपहरू लगाइदिने होइन अनि त्यस पछाडि जुकाको औषधिहरू खुवाइदिने हरू गर्यो भने त्यसबाट अब पशुहरूलाई त्यसपछि आहाराहरूको पनि सानैदेखि व्यवस्थित आहाराहरू मतलब व्यवस्था मिलाउन सक्यो भने मलाई लाग्छ यो हाम्रो अहिले 4 वर्ष 5 वर्षमा नब्याउने त्यो भैँसीहरू त्यो 3 वर्षमा ब्याएर दुध दिने अवस्था त्यो हाम्रो रिसर्चले देखाइरहेछ। त्यसैले हामीले अलिकता स्याहार सुसार अझै व्यावसायिक उसमा जबसम्म हामी जाँदैनौँ त्यसलाई व्यावसायिक एउटै पाले पनि हामीले यसलाई कसरी फाइदा लिन सकिन्छ त्यो मनस्थितिले हामीले त्यसलाई पाल्न सक्यौँ भने सेवा सुसार गर्न सक्यौँ भने त्यसबाट हामी मनङ्गै आमदानी लिन सक्छु र त्यो उत्पादन पनि र यसको दुध पनि अब राम्रो हुन्छ क्वालिटीको हुन्छ अरूको भन्दा जस्तै फ्याट प्रोटिनहरू यसको राम्रो छ त्यो हिसाबले पनि अब जस्तै अहिले गाई फार्महरूले पनि 50 गाई पाल्यो भने 10 भैँसी राख्छ किनकि दुधको जुन त्यो फ्याट लेभल छ त्यसलाई बढाउनलाई मार्केटमा त्यसको मार्केट प्राइस बढाउनलाई त्यसमा राख्ने गरेका छ अहिले त्यो पनि एउटा राम्रो अहिले देखिएको छ त्यो भैँसीको इम्पोर्टेन्ट त्यहाँ त्यही हिसाबले हामीले भैँसी पाल्दा किसान दाजुभाइले यसबाट राम्रो फाइदा लिन सक्नुहुन्छ जस्तो हामीलाई लाग्छ तर मेहनत चाहिन्छ सेवा स्याहार चाहिन्छ त्यो बिना मेहनत त्यो लाभ लिन सकिँदैन।
मेहनतको कुरा गर्दा व्यवहारिक कुरा गर्दा नि जस्तो गाउँघरतिर चाहिँ किन पनि भैँसी पाल्ने किसान घटे भने अब कोही पनि हुँदैन काम गर्ने भनौँ न अब भैँसी पाल्ने मात्रै होइन अरू खेतीपाती गर्ने पनि मान्छे गाउँमा नहुने कारणले गर्दाखेरि बरु जे सजिलो हुन्छ जे चाहिँ थोरै मेहनतमा जे पाल्न सकिन्छ त्यही पालनतर्फ किसान बढे अब भैँसीमा पनि थोरै मेहनत अथवा घाँस अलिकति मात्रै दिएर चाहिँ भैँसीलाई हुने त्यस्तो कुनै प्रविधि घाँसमा भनौँ न घाँस खेतीमा तपाईँले अघि नै त कुरा गर्नुभयो जस्तो बारीको कालनामा भिर पहरामा घाँस काटेर ल्याउनुको सट्टा हामीले आफ्नै खेतबारीमा अलिक छिटो उम्रने सजिलो हुने घाँसपातलाई जोड दिन के गर्नु पर्ला?
यसमा अब घाँसहरूमा हामीले प्रेनियल घाँसहरू हुन्छ त्यसमा अब प्रेनियल घाँस जस्तै अब यो नेपियरहरू भयो होइन पारा घाँसहरू भयो यिनीहरू हामीले लगाइदियौँ भने तपाईँको त्यो सालैभरि त्यसबाट उत्पादन लिन सकिन्छ एकचोटि लगाएपछि खालि अब र मेकानाइजेसनमा अब जानु पर्यो अलिकता हामीले अब जस्तै मेसिनले काट्ने होइन मेसिनहरू युज गर्यो भने त लेबर अलिक कस्ट अलिक कम गर्न सकिन्छ लेबरलाई कसरी मिनिमाइज गर्न सकिन्छ मिल्किङ मेसिन अब ठूलो दुनाहरू छ भने मिल्किङ मेसिनहरू युज गर्ने त्यस्ता कुराहरू गर्न सक मेकानाइजेसनतिर हामी जान सक्यौँ भने यसलाई कस्ट मिनिमाइज गर्न सकिन्छ।
हाम्रो यहाँको अनुसन्धान गरिरहँदाखेरि तपाईँहरूले एउटा आरासँग यो मेसिन प्रविधिको कुरामा पनि
गरिरहेछौँ, हामीले त्यो मेसिनहरू पनि युज गरिरहेछौँ।
अब यहाँको यहाँ भइरहेको कुरालाई चाहिँ किसानसँग बुझाउन कतिको हामी काम त्यो चाहिँ गरिरहेको छ कि छैन, जस्तो यो घाँस लायो भने भैँसीलाई उपयुक्त हुन्छ आरा कुरा गरौँ।
हजुर हजुर, यसमा हाम्रो के छ, हाम्रो मेन अब यो कार्यक्रम रिसर्च कसरी सुरु हुन्छ म त्यहाँबाट जान्छु। हामीले सबभन्दा पहिला किसानको गाउँ गाउँमा गएर प्रत्येक जिल्लामा, सबै त धेरै हुँदैन, 50-100 किसानहरू भेला गरेर भिलेज लेभल भन्छ हाम्रो, त्यहाँ हामीले छलफल गर्छौँ। त्यहाँबाट हामीले के गर्छौँ त के छ समस्या त दोहोरो हामीले अब अन्तर्क्रिया जस्तो गर्छौँ र त्यो समस्यालाई हामीले अन द स्पोट हामीले जिल्ला प्रसारको साथीहरू पनि हुन्छ हामी बोलाएको हुन्छौँ र हामीले किसान कहाँ के कमी छ त्यसलाई समाधान त्यहीँ गर्न सक्यो भने त्यहीँ हामीले सेटिस्फाइड गर्छौँ कि ल तपाईँले यसरी गर्नुहोस् होइन। त्यहाँ समाधान नहुने हामी मात्रै अनुसन्धानमा प्रोग्राम बनाएर माथि पेश गर्छौँ र त्यसमा छलफल भएर नेसन वाइज त्यो कार्यक्रमहरू सुरु हुन्छ र सकभर हामीले किसानहरूलाई त अब अन द स्पोट नै उसको, किनकि धेरै जसो टेक्नोलोजी त हाम्रो छँदैछ फिल्डमा छँदैछ, अब त्यस्तै नभएको टेक्नोलोजी हामीले अब रि गर्नुपर्ने हुन्छ जुन अब भइसकेको पनि पुरानो भएकोलाई पनि रि गर्नु पर्छ। तर मलाई लाग्छ कि किसान दाजुभाइहरूले यसमा अब अलिकता ध्यान दिनुभयो भने पशु आदि पशुपालन व्यवसाय गर्ने हो भने त अलिकता मेहनत गरेर यसमा ध्यान दिएर गर्न सक्यो भने यसबाट राम्रो फाइदा लिन सकिन्छ।
अब अन्त्यमा सर, जस्तो अब तपाईँहरूको प्रविधिको बारेमा अथवा भैँसी पालनको बारेमा जानकारी लिनु पर्यो भने किसानले कहाँ सम्पर्क गर्ने, जिल्ला कृषि कार्यालयमै हुन्छ कि अथवा केन्द्रसम्म आउनु पर्छ?
अब यहाँ किसान दाजुभाइहरूलाई पशु सेवाको कुनै पनि कार्यालयमा, सरकारी कार्यालयमा, त्यो जिल्ला पशु सेवा कार्यालय होस् अथवा सेवा केन्द्र होस् अथवा उपकेन्द्र होस् अथवा अनुसन्धान केन्द्रमा जहाँ पशुहरू छ त्यहाँको मेन पावरहरूसँग गएर डाइरेक्ट निर्धक्क भएर उहाँले आफ्नो समस्या राख्न सक्नुहुन्छ। जान उहाँ सकभर अब तालिम केन्द्र पनि छ हामीले, अब उहाँलाई विशेष चाहना छ भने जिल्ला पशु सेवा कार्यालय मार्फत तालिम उहाँले तालिम केन्द्रको लागि पनि सम्पर्क गरेर तालिम केन्द्र तालिम पनि लिन सक्नुहुन्छ। त्यो सबै व्यवस्था छ, अहिले बिमाको व्यवस्था छ, तालिमको व्यवस्था छ, त्यस पछाडि अनुदानहरूको व्यवस्था छ, तर किसानको चाहना हुनु पर्यो र त्यस पछाडि लाग्नु पर्यो। र यसमा मलाई लाग्छ हामीले त प्रविधिको जानकारी मात्रै सहयोग गर्न सक्छौँ, तर अरू अनुदान भयो बिमा हो सबै जिल्ला, हजुर, जिल्ला पशु सेवा कार्यालयको जिम्मा हुन्छ। उहाँहरूले त्यहाँ सम्पर्क गरेर अझै त्यस्तै चाहना छ भने उहाँहरूले त्यो कार्यक्रमहरू सुरु गर्न सक्नुहुन्छ र त्यसबाट मनगै फाइदा, जस्तै अनुदानहरू छ उहाँहरूले अहिले मेन अनुदानमा फोकस गरेर त्यहाँ गएर आफ्नो कार्यक्रम देखाउनुभयो भने उहाँहरूलाई अनुदान पनि पाउनुहुन्छ। अहिले सरकारले त्यसलाई पशुपालनलाई निकै जोड दिएका छन् र अब यसबाट, किनकि यो पशु पालन अहिले तपाईँको हाम्रो देशको लागि अब अहिले निकै किसानले रुजाएको, घर घरमा दुई चारवटा पशु वस्तु नहुने कुनै किसानै छैन, तर त्यसलाई व्यावसायिक रूप दिनु पर्यो, अलिकता बढी एमाउन्टमा लगेर त्यसलाई व्यावसायिकको रूप दिन सक्यो भने मार्केट पनि राम्रो छ हाम्रो, नराम्रो हामीले पुर्याएछ, विदेश बाहिरबाट आयात गर्नु परेको छ, त्यो त्यति त्यसलाई पनि हामीले पूर्ति गर्न सक्यौँ भने बाहिरबाट ल्याउनु पर्दैन, हाम्रो देशको पैसा बाहिर जाँदैन, आफ्नै देशमा बस्छ अनि हामी धनी हुन जान्छौँ। त्यो हामी देश धनी भएपछि हामी आफै धनी हुन्छ।
तपाईँले भने जस्तै अरू पशुपालनमा जस्तै भैँसीमा पनि राम्रोसँग काम गर्ने व्यवसाय दिने हो भने
हजुर यसबाट राम्रो फाइदा लिन व्यवसाय, तर व्यवसायिक उसमा जानु पर्यो, अनि नै हामीले टाइम दिन्छौँ त्यसलाई, त्यसलाई स्याहार सुसार गर्छौँ, अनि यतिकै अब जीव यति गोबर खालि त्यो मलको लागि होइन सिधै पाल्ने हो भने त त्यसबाट त फाइदा लिन सकिँदैन, त्यसमा ख्याल गर्नुपर्छ हामीले।
हुन्छ साथी, तपाईँलाई एकदम धन्यवाद,
यहाँहरूलाई पनि बहुत बहुत धन्यवाद।
उहाँ हुनुहुन्थ्यो सुनसरी तररामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रमका संयोजक रामोली शाह। भैँसी पालनको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेखमा शाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बदली नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।